यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। 19 लोकतन्त्र दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना, देश बनाउन युवाहरूको संकल्प र सक्रिय प्रयास आवश्यक रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। संघीय संसदको बजेट अधिवेशन भोलिदेखि शुरू हुँदै निजी मेडिकल कलेजले सरकारी सरह निर्वाह भत्ता दिने व्यवस्था कार्यान्वयन नगरेमा मन्त्रालयसँग सम्बन्धित कलेजका काम रोकिने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको चेतावनी। गाजा क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा 39 प्यालेस्टिनीको मृत्यु र नेपालले आगामी जूनमा स्कटल्याण्डमा हुने त्रिकोणात्मक टी20 आई सिरिजमा पहिलो खेल नेदरल्याण्डसँग खेल्ने।
प्रिपेड होस् या पोस्टपेड सबैको लागि छ यो प्याक। हरेक पल उपयोगी, हरेक पल खास,
सजिलो अनलिमिटेड। रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। आज 19 लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धांजली अर्पण लगायत विभिन्न कार्यक्रम गरी मनाइएको छ। 2062-63 सालको जनआन्दोलनले निरंकुश राजतन्त्रको अन्त्य गर्दै 2063 वैशाख 11 गते अर्थात आजकै दिन वर्तमान राजनैतिक व्यवस्थाको आधार स्थापना गरेको थियो। तत्कालीन राजा ज्ञानेन्द्र शाहले 2059 साल जेठ 8 विघटित संसदको पुनस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको घोषणा तथा निरंकुशता पराजय भएको 2063 वैशाख 11 स्मरण गर्दै लोकतन्त्र दिवस मनाउने गरिएको छ। जनआन्दोलनका बलमा स्थापना भएको लोकतन्त्रपछि भएका दुईवटा संविधान सभाको निर्वाचनद्वारा गठित संविधान सभाबाट 2072 साल असोज 3 गते जारी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले नेपाललाई संघीयतामा प्रवेश गराएको हो। लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै राजनैतिक दलका नेताहरूले देशको समृद्धिका निम्ति सबै शक्ति एकजुट हुनुपर्नेमा जोड़ दिनुभएको छ। लोकतन्त्र भन्दा राम्रो अर्को शासन व्यवस्था हुन नसक्ने भएकाले यसै कुरालाई आत्मसात गरी सम्पूर्ण राजनीतिक शक्ति समृद्धितर्फ केन्द्रित हुनुपर्ने आवश्यकता औल्याइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउन युवाहरूको संकल्प र सक्रिय प्रयासको आवश्यकता रहेको बताउनु भएको छ। लोकतन्त्र दिवसको अवसरमा नेकपा एमाले आज काठमाण्डुको भ्रिकुटी मण्डपमा आयोजना गरेको युवा उत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले मुलुक विभिन्न संक्रमणकालीन अवस्थाबाट लोकतान्त्रिक व्यवस्थासम्म आइपुगेको उल्लेख गर्नुहुँदै देशको मुहार फेर्न युवाहरूको अग्रणी पहल कदमी आवश्यक रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले समाजमा नकारात्मकता तथा भ्रम छर्ने प्रवृत्तिहरू बढ़ेर गएका यस्ता प्रवृत्तिहरूप्रति सचेत भई देश र लोकतन्त्रको रक्षाको लागि युवाहरू अघि बढ्न पनि आग्रह गर्नुभयो।
युवा साथीहरूलाई भन्न चाहन्छु, अब तपाईँहरूले देशलाई अगाडि बढाउनु पर्नेछ। देश कस्तो बनाउने? जन्मिँदै श्रेष्ठताको कुनै वैज्ञानिक आधार नभएको जन्मका आधारमा सामन्ती युगलाई फेरि फर्काउने आवाज पनि कता कता सुनेर थालेका छन्। यस्ता कुराहरूलाई देखिने गरी, सुनिने गरी, बुझिने गरी अस्वीकार गर्न आँट गर्न पर्दछ र यस्ता कुराहरूलाई अस्वीकार गर्दै देशको लोकतन्त्रको रक्षा गर्ने, संविधानको रक्षा गर्ने र देशलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउने काम गर्ने।
यस्तै प्रधानमन्त्री ओलीले सरकारको आयुबारे भएको हल्लाको पछि नलागि आगामी निर्वाचन र देशको समृद्धिका लागि दृढ़ भई लाग्न पनि आह्वान गर्नुभयो। कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई गतिशील र समृद्ध बनाउन युवाहरूको साथ महत्वपूर्ण हुने बताउनुभयो। महासचिव पोखरेलले समाजलाई अस्थिरतातर्फ लैजाने, चौतर्फी घेराबन्दी आक्रमण गर्ने तत्वलाई परास्त गर्दै युवाहरूले मुलुकको विकास र परिवर्तनको अभियानमा जोड़िनु आवश्यक रहेको औल्याउनुभयो। यस्तै कार्यक्रममा काठमाडौँ महानगर पालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपाली युवा देशप्रति इमान्दार, सकारात्मक ऊर्जा र राष्ट्रिय भावनाले ओतप्रोत हुनुपर्ने बताउनुभयो। उपप्रमुख डंगोलले युवाहरूले योजना अनुरूप काम गर्नुपर्ने, समस्याको समाधान दिन सक्नुपर्ने पनि उल्लेख गर्नुभयो। कार्यक्रममा विभिन्न युवा प्रतिनिधिहरूले आफ्नो धारणा राख्नु भएको थियो। तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रतिनिधि सभा विघटन गरी सम्पूर्ण सत्ता आफ्नो हातमा लिएपछि 2062 सालमा शुरू भएको जनआन्दोलनको बलमा 2063 वैशाख 11 गते प्रतिनिधि सभाको पुनर्स्थापना गर्न राजा बाध्य भएको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले 2061 साल माघ 19 गते सम्पूर्ण सत्ता आफूले लिएपछि शुरू भएको जनआन्दोलन 2063 वैशाख 11 गते प्रतिनिधि सभाको पुनस्थापनासँगै टुंगिएको थियो। त्यस दिन पूर्व राजा शाहले राज्य शक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयंगम गर्दै वर्तमान जनआन्दोलन मार्फत अभिव्यक्त गरेको जनभावना अनुरूप प्रतिनिधि सभालाई पुनस्थापित गरिएको घोषणा गर्नुभएको थियो। 2062 सालको जनआन्दोलन तात्कालीन सात दल र सशस्त्र द्वन्दमा रहेको माओवादी सहभागितामा भएको थियो। तात्कालीन माओवादी शान्ति प्रक्रियामा आउने र संविधान सभा मार्फत संविधान बनाउने मूल सहमतिका साथ जनआन्दोलन भएको थियो। 2063 साल जेठ 4 गते बसेको पुनर्स्थापित प्रतिनिधि सभाको बैठकले राजाको अधिकारहरूको कटौती गर्दै मुलुकको सार्वभौम सत्ता नेपाली जनतामा रहेको घोषणा गरेको थियो। प्रतिनिधि सभाका तात्कालीन सभामुख सुभाष चन्द्र नेमवाङ:
नेपाल राज्यको सम्पूर्ण कार्यकारिणी अधिकार मन्त्री परिषदमा निहित रहनेछ। श्री 5 को सरकारलाई अब उपरान्त नेपाल सरकार भनिन्छ।
निरंकुशताको विरोधमा आन्दोलनरत सात राजनैतिक दल र तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी माओवादी सहितको सहभागितामा भएको जनआन्दोलनको बलमा उक्त घोषणा मार्फत विक्रम सम्बत 2063 वैशाख 15 गते प्रतिनिधि सभाको बैठक आह्वान गरिएको थियो। 2063 साल जेठ 4 गते बसेको पुनर्स्थापित प्रतिनिधि सभाको बैठक सम्बोधन गर्दै तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला:
शान्तिपूर्ण जनआन्दोलनबाट जनताले प्राप्त गरेको अधिकार फिर्ता ल्याएर जनतालाई सार्वभौम र राजकीय स्रोतको शक्तिको स्रोत जनता हुन् भन्ने कुरालाई हामीले स्थापित गरेका छौं। अब कसैले पनि दुस्साहस गरेर प्रतिनिधि सभाको घोषणा 63 अवमूल्यन गर्न खोज्यो भने त्यसले दुष्परिणाम उत्पन्न गर्छ।
जनआन्दोलनका बलमा स्थापना भएको लोकतन्त्रपछि भएका दुईवटा संविधान सभाको निर्वाचनद्वारा गठित संविधान सभाबाट 2072 साल असोज 3 गते जारी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले नेपाललाई संघीयतामा प्रवेश गराएको हो। सोही बमोजिम संघ प्रदेश र स्थानीय तहको दुईपटक निर्वाचन भई अहिले मुलुक संघीयताको अभ्यासमा अगाडि बढ़िरहेको छ। राज्यद्वारा उपलब्ध गराउनु पर्ने सेवा सुविधा जनताको घर दैलोमै सरल र सहज रूपमा पुर्याउने तथा विपदका बेलामा तत्कालै राहत र सहयोग उपलब्ध गराउने सन्दर्भमा संघीयताको अभ्याससँगै संघ प्रदेश र स्थानीय तहबीचको समन्वयले प्रभावकारी र सकारात्मक नतिजा प्रदान गर्दै आएको छ। लोकतन्त्र भन्दा राम्रो अर्को शासन व्यवस्था हुन नसक्ने भएकाले यसै कुरालाई हृदयंगम गरी सम्पूर्ण राजनीतिक शक्ति समृद्धितर्फ केन्द्रित हुनुपर्ने आवश्यकता युवाहरूले औंल्याएका छन्।
यो दिन चाहिँ युवाले जितेको दिन हो, लोकतन्त्रले जितेको दिन हो। यसमा जनताले चाहेको व्यवस्था अनुकूल हामी अभ्यासरत भएको व्यवस्था भएर आजको दिनलाई सबैले सेलिब्रेसन गरिरहेका छौं।
नेपाली युवाहरूको लागि लोकतन्त्र आएपछि उहाँहरूले पाउनु भएको अधिकार उहाँहरूले सुनिश्चित गर्न पाउनु भएको छ, त्यो एकदमै राम्रो छ। जनताले जितेको दिन भनिएको छ, त्यो दिन मनाउनलाई धेरै नै उत्साहजनक।
आज जनताले जितेको दिन हो। जसरी गणतन्त्रमाथि भाव बोल्दै राजावादीहरू टाउको उठाएका बेला जनतामा गणतन्त्रवादीकै शासन चाहिन्छ भन्ने मेसेज दिनलाई यो गरिएको छ, यो धेरै राम्रो छ।
अहिले राजनीतिक दलका कतिपय कमी कमजोरीलाई आधार बनाएर पुरानै व्यवस्था ल्याउनु पर्ने आवाज उठिरहेको भए पनि लोकतान्त्रिक गणतन्त्रको विकल्प लोकतन्त्र नै रहेकोमा कम्तीमा अहिलेका पुस्ताले बुझेका छन्। किनभने लोकतन्त्रकै कारण अहिलेका पुस्ताले स्वतन्त्रताको अभ्यास गरिरहेका छन् भने 2046 साल अघिसम्म मुलुकमा हुन नसकेको विकास निर्माण, पूर्वाधारको विकास, शिक्षा र संचारको विस्तार लगायतका क्षेत्रमा अहिले भएको तीव्र विकासले लोकतन्त्रको अपरिहार्यतालाई उजागर गर्दछ। सरिता खनाल, सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, काठमाडौँ।
संघीय संसदको दुवै सदनको बजेट अर्थात वर्षे अधिवेशन भोलिदेखि शुरू हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्री परिषदको सिफारिशमा संसदको दुवै सदनको अधिवेशन आह्वान भएकाले भोलि दिउँसो 1 बजे नयाँ बानेश्वर स्थित संघीय संसद भवनमा अधिवेशन शुरू हुनेछ। संवैधानिक व्यवस्था अनुसार जेठ 15 गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नुहुनेछ। राष्ट्रपतिले प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ। तिथि तथा कार्यक्रम मार्फत संसदलाई सम्बोधन हुनेछ। यसैबीच संसद सचिवालयले अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने व्यवस्थापकीय र प्राविधिक आवश्यक सम्पूर्ण तयारी पूरा गरेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजले सरकारी सरह निर्वाह भत्ता दिने व्यवस्था कार्यान्वयन नगरेमा मन्त्रालयसँग सम्बन्धित कलेजका सबै काम रोकिने बताउनु भएको छ। मन्त्रालयमा नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकका प्रतिनिधि बीच आज भएको वार्तामा उहाँले निर्वाह भत्ता दिनुपर्ने विषयमा चिकित्सा शिक्षा आयोगले निर्णय गरिसकेको कुरामा तर्क राखिराख्नुको औचित्य नभएको बताउनुभयो। मन्त्री पौडेलले निजी मेडिकल कलेजले निर्वाह भत्ता 48,000 रूपियाँ दिनुपर्ने निर्णय कार्यान्वयन गर्नुपर्ने र त्यसपछि कलेजहरूले माग गर्दै आएको स्नातकोत्तरको सीट र शुल्क बढ़ाउने कुरामा वार्ता गर्न सकिने बताउनुभयो। निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरूले सरकारी सरह निर्वाह भत्ताको माग गर्दै विगत 22 दिनदेखि आन्दोलनरत छन्। भोलि शुक्रबार आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी चिकित्सकहरूले दिएका छन्। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मानसिंहले इन्जिनियरलाई राष्ट्रको आवश्यकता र जनताको माग अनुसारको विकास निर्माणमा जोड़ दिनुपर्ने भन्दै सोही अनुसार काम गर्न आग्रह गर्नुभएको छ। आज ललितपुरमा आयोजित कार्यक्रममा उप प्रधानमन्त्री सिंहले निर्माण हुने संरचना र विकासका आयोजना सम्बन्धी योजना बनाउँदा राष्ट्र र जनताका आवश्यकता बुझेर सकारात्मक परिवर्तनमा लाग्नुपर्ने बताउनुभयो। उहाँले नवप्रवर्तन र प्रविधिमा आधारित योजना कार्यान्वयन गरेमा उल्लेख्य प्रतिफल आउने धारणा राख्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले गुणस्तरीय पूर्वाधार निर्माण सरकार भएका सबैले ध्यान दिनुपर्ने आवश्यकता औल्याउनुभयो। नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आज मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ। पदभार ग्रहणपछि संचारकर्मीसँग प्रतिक्रिया दिँदै शिक्षा मन्त्री पन्तले वार्ताको माध्यमबाट आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न प्रयास गर्ने बताउनुभयो। मन्त्री पन्तले शिक्षकहरूका मागबारे आफू सामान्य जानकार रहे पनि मन्त्रालयका तर्फबाट हालसम्म भएका प्रयासबारे जानकारी लिएपछि मात्रै आगामी कदमबारे बोल्न उचित हुने बताउनुभयो। आफू बोल्ने भन्दा काम गर्ने ठाउँमा आएको बताउँदै मन्त्री पन्तले आफ्नो सम्पूर्ण ध्यान समस्या समाधानमा केन्द्रित हुने बताउनुभयो। विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने लगायतका माग राखी विगत 23 दिनदेखि शिक्षकहरू आन्दोलनमा छन्। शिक्षक आन्दोलनकै बीच तत्कालीन शिक्षा मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका नेता रघुजी पन्तलाई शिक्षा मन्त्रीमा नियुक्त गर्नुभएको हो। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले शिक्षा मन्त्री पन्तलाई शपथ ग्रहण गराउनु भएको हो। समारोहमा उपराष्ट्रपति रामसाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, मन्त्रीहरू, सांसदहरू, संवैधानिक निकायका प्रमुख लगायत उपस्थित हुनुहुन्थ्यो। नेकपा माओवादी केन्द्रले विद्यालय शिक्षा विधेयक समयमा पास गर्न र शिक्षकहरूका समस्या समाधान गर्न पहल कदमी गर्ने निर्णय गरेको छ। माओवादी केन्द्र संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले शिक्षकहरू लामो समयदेखि सड़कमा रहे पनि सरकारले माग सम्बोधनमा चासो नदेखाएको निष्कर्ष निकाल्दै समस्या समाधानका लागि आवश्यक पहल गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो। संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयक जस्ता महत्वपूर्ण विधेयकहरू संसदबाट पारित गराउन सबै सांसदहरू सक्रिय हुनुपर्नेमा बैठकले जोड़ दिएको प्रमुख सचेतक पाण्डेले बताउनुभयो। बैठकमा पार्टी अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले शिक्षकका मागहरू सम्बोधनका लागि सरकारलाई दबाव पुग्ने गरी भूमिका खेल्न आफू पनि लाग्ने र सांसदहरूलाई पनि लाग्न निर्देशन दिनुभएको प्रमुख सचेतक पाण्डेले बताउनुभयो। बैठकमा भोलिदेखि शुरू हुने संघीय संसदको बैठकमा दलको तर्फबाट हुने प्रस्तुति र बजेट अधिवेशनमा सरकारका तर्फबाट प्रस्तुत हुने नीति तथा कार्यक्रम प्री बजेटबारे छलफल भएको थियो। बैठकमा अध्यक्ष प्रचण्डले पार्टीले सञ्चालन गरेको हुलाकी राजमार्ग केन्द्रित अभियान र काठमाण्डुमा आयोजित जनप्रदर्शनमा जनसमर्थन देखिएको र काठमाण्डुमा यथास्थिति र प्रतिगमन विरूद्ध आयोजना गरिएको प्रदर्शनमा समाजवादी मोर्चाभित्र देखिएको एकताले पार्टीको गरिमा अझ उच्चो बनाएको बताउनु भएको थियो। नेपाली कंग्रेसका नेता डाक्टर शशांक कोइरालाले लोकतन्त्र सुदृढीकरणका लागि सबै एकजुट हुनु आवश्यक रहेको बताउनु भएको छ। लोकतन्त्र दिवस र नयाँ वर्ष 2082 अवसर पारेर आज आफ्नो निवास महाराजगंजमा आयोजित चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले लोकतन्त्रलाई संरक्षण गर्दै प्रभावकारी कार्यान्वयनका लागि नेपाली कंग्रेस बलियो हुनुपर्ने र त्यसका लागि कंग्रेसमा गुट उपगुट नभई एक ढिक्का हुनुपर्ने धारणा राख्नुभयो। नेता डाक्टर कोइरालाले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकाले यसको रक्षार्थ सबै सजग र सचेत हुनुपर्नेमा जोड़ दिनुभयो। सरकारले आगामी जेठ 2-4 गतेसम्म गर्ने सगरमाथा सम्वादको पूर्व तयारीका रूपमा आयोजना गरिएको हिमाली सम्वाद 13 बुधे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ। यही वैशाख 9 र 10 गते जुम्लाको खलंगामा सम्पन्न हिमाली सम्वादमा कर्णालीका बालबालिका र सीमान्तकृत समूहहरूको आवाज प्रस्फुटन गराउने विषयमा विभिन्न सुझाव दिइएको थियो। घोषणा पत्रमा हिमाली क्षेत्रका बालबालिका युवा र समुदायमा जलवायु संकटले पारेको असरलाई सम्बोधन गर्न सगरमाथा सम्वादमा यस विषयलाई प्राथमिकताका साथ छलफल गरी समाधानका उपायको खोजी गर्न माग गरिएको छ। विश्व खोप सप्ताहको उद्देश्य आवश्यक सबै उमेरका मानिसलाई रोगबाट जोगाउनु तथा खोपको प्रयोगलाई प्रवर्धन गर्नु हो। आजदेखि विश्व खोप सप्ताह शुरू भएको अवसरमा विश्व खोप सप्ताहको उद्देश्य र आवश्यक सबै उमेरका मानिसलाई रोगबाट जोगाउनु तथा खोपको प्रयोगलाई प्रवर्धन गर्नुमा जोड़ दिइएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार विगत 50 वर्षमा खोपले 15 करोड़ 40 लाख जीवन जोगाएको छ। बालकदेखि वृद्धसम्मलाई रोग प्रतिरोधात्मक क्षमतायुक्त बनाउने विभिन्न खोपले औलो, इन्फ्लुएन्जा, गर्भवतीहरूलाई, टिटानस, किशोरीहरूलाई एचपीभीबाट जोगाउँछ। अन्तर्राष्ट्रिय बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस पनि आजै परेको छ। यो दिवस सन् 2018 मनाउन थालिएको हो। अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाप्रतिको प्रतिबद्धतालाई दोहोर्याउँदै विश्वका 144 राष्ट्रका सरकार प्रमुख एवं प्रतिनिधिले सन् 2018 अन्तर्राष्ट्रिय बहुपक्षीयता दिवस मनाउने प्रस्ताव गरे अनुरूप यो दिवस मनाउन थालिएको हो। आगामी जेठ 9 गते हुम्ला साक्षर जिल्ला घोषणा हुने भएको छ। हुम्लाका 15-60 वर्ष उमेर समूहका 96.04% नागरिक साक्षर भएसँगै जिल्लालाई साक्षर घोषणा गर्न लागि हो। जिल्लाका 7 वटै स्थानीय तह साक्षर पालिका घोषणा भइसकेकाले आगामी जेठ 9 गते साक्षर जिल्ला घोषणा गर्ने तयारी गरिएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ। इजरायली हवाई आक्रमणमा परि गाजा क्षेत्रमा आज कम्तीमा 29 प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ। गाजाको नागरिक सुरक्षा विभागका अनुसार जवालिया शरणार्थी शिविरमा भएको एक आक्रमणमा 10 जना प्रहरी अधिकृतको पनि मृत्यु भएको छ। उद्धार कर्मीहरूले आवश्यक उपकरणको अभावमा उद्धार कार्य गर्न गाह्रो भइरहेको बताएका छन्। इजरायली सेनाले उक्त स्थान हमास र इस्लामिक जिहाद समूहको कमाण्ड केन्द्र भएको दावी गरेको छ। अन्य हवाई आक्रमणहरू गाजा शहर, खान युनिस र देइर अल बालाहा क्षेत्रमा पनि भएको जनाइएको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च 18 पछि शुरू भएका आक्रमणहरूमा हालसम्म 1978 जना प्यालेस्टिनीको मृत्यु भइसकेको छ। अक्टोबर सन् 2023 हालसम्मको कुल मृतकको संख्या 61,000 भन्दा बढ़ी पुगेको छ। रूसले युक्रेनको किएवमा गरेको क्षेपास्त्र आक्रमणमा कम्तीमा 9 जनाको मृत्यु भएको छ भने 60 भन्दा बढ़ी मानिस घाइते भएका छन्। किएवले यो आक्रमणलाई 3 वर्षको युद्धमा राजधानीमा भएको सबैभन्दा घातक आक्रमण मध्ये एक भएको बताएको छ। आक्रमणले राजधानीका 5 जिल्लामा क्षति पुगेको छ भने प्रशासनिक भवनहरूमा आगलागी भएको छ। छिमेकी मुलुक इरान र पाकिस्तानबाट 6,774 अफगान शरणार्थी स्वदेश फिर्ता भएका अफगानिस्तानको उच्च आयोगले विज्ञप्ति मार्फत जनाएको छ। विज्ञप्ति अनुसार शरणार्थीहरू पूर्वी नानगाहर प्रान्तको तोरखाम सीमा क्रसिङ, दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोर्डक सीमा क्रसिङ र पश्चिमी हेरात प्रान्तको इस्लाम काला सीमा बिन्दु हुँदै घर फर्किएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि कर भ्याटमा दर्ता भई कारोबार गरिरहेका लगातार 6 महिनासम्म कर विवरण पेश नगर्ने करदाताको नाम सार्वजनिक गर्दै आगामी 2 हप्ताभित्र कर विवरण पेश गरी कारोबार नियमित गर्न आग्रह गरेको छ। विभागले वेबसाइटमा नाम सार्वजनिक गरी करदाताले आफ्नो व्यवसाय दर्ता रहेको आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालय मार्फत विवरण बुझाउन सक्ने जनाएको छ। यसरी विवरण सार्वजनिक भएका करदातामा अधिकांश साना उद्यमी रहेका छन्। नेपालमा भ्याटमा दर्ता हुने करदाताको संख्या करिब 3.5 लाख रहेको आन्तरिक राजस्व विभागले जनाएको छ। डोटीको बडीकेदार गाउँपालिकामा अल्लोको प्रशोधन गरी कपड़ा उत्पादन शुरू गरिएको छ। वन जंगलमा खेर गइरहेको अल्लोबाट कपड़ा उत्पादन सम्बन्धी गाउँपालिकाले तालिम दिएपछि अल्लोको कपड़ा उत्पादनमा स्थानीय सक्रिय भएका बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव साउदले बताउनुभयो। अल्लोको कपड़ाबाट कोट, टोपी, झोला, जुत्ता लगायतका सामग्री उत्पादन हुने गरेको छ। भारतका विद्युत, आवास तथा शहरी मामिला मन्त्री मनोहर लाल खट्टरले नेपालकै प्रमुख धार्मिक पर्यटकीय क्षेत्रका रूपमा रहेको मुक्तिनाथ क्षेत्रको भ्रमण गरेपछि त्यसले नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुगेको सरोकारवालाहरूले बताएका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका खट्टरले बुधबार मुक्तिनाथ मन्दिर दर्शन तथा त्यस क्षेत्रको भ्रमण गर्नुभएको हो। ऊर्जा मन्त्री खड्काले भारतीय मन्त्रीको मुक्तिनाथ भ्रमणले नेपाल भारत बीचको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई अझ मजबूत बनाएको र धार्मिक पर्यटन प्रवर्धनमा सहयोग पुर्याएको बताउनुभयो। भारतीय विद्युत मन्त्री खट्टरले नेपाल धार्मिक तथा ऐतिहासिक रूपमा पवित्र भूमि रहेको भन्दै मुक्तिनाथ तथा पशुपतिनाथको दर्शन गर्दा आफूलाई आनन्द महसुस भएको बताउनुभयो। नेपालको प्रमुख धार्मिक तीर्थस्थलका रूपमा रहेका पशुपति क्षेत्र, मुक्तिनाथ क्षेत्र, स्वर्गद्वारी क्षेत्र लगायतका धेरै धार्मिक स्थलहरूमा भारतबाट आउने पर्यटकको संख्या पछिल्लो समय बढ्दै गएको छ। यस साताको शेयर कारोबारको अघिल्ला चार कारोबार दिन लगातार घटेको शेयर बजार बिहिबार भने केही बढेको छ। बिहिबार शेयर बजार 2.07 झिनो अंकले बढ़ी 2658 बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
वहाँ हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार। नेपालले आगामी जूनमा स्कटल्याण्डमा हुने त्रिकोणात्मक टी20 आई सिरिजमा पहिलो खेल नेदरल्याण्डसँग खेल्ने भएको छ। आगामी जूनमा ग्लास्गोको क्लाइड्सडेल क्रिकेट क्लबमा हुने सिरिजमा घरेलु टोलीसहित नेपाल र नेदरल्याण्ड्स सहभागी हुनेछ। क्रिकेट स्कटल्याण्डले उक्त सिरिजको तालिका बिहिबार सार्वजनिक गरेको हो। यस सिरिज जून 15 20 सञ्चालन हुनेछ। नेपाल र नेदरल्याण्ड बीचको पहिलो खेल भने जून 16 हुनेछ। सिरिजमा एक टोलीले एक अर्कासँग दुईपल्ट खेल्नेछन्। नेपालले जून 17 स्कटल्याण्ड, 18 नेदरल्याण्ड्स र 20 फेरि स्कटल्याण्डसँग पुनः प्रतिस्पर्धा गर्नेछ। यस वर्ष श्रीलंकामा हुने तय दक्षिण एसियाली फुटबल महासंघ साफ पुरूष च्याम्पियनशीप निर्धारित समयमा नहुने भएको छ। अब प्रतियोगिता सन् 2026 मात्र हुने साफले जानकारी दिएको छ। मार्केटिङ साझेदार स्पोर्ट्स फाइभको चाहना अनुसार च्याम्पियनशीप स्थगित गर्ने निर्णय गरिएको साफले जानकारी दिएको छ। सप्तरीको राजविराजमा सम्पन्न मधेस प्रिमियर लीग एमपीएल क्रिकेटको उपाधि मिथिला वारियर्सले हात पारेको छ। बिहिबार स्थानीय पवि मावि खेल मैदानमा मिथिला वारियर्स र बलान बिहुल बीच भएको फाइनल खेलमा बलान बिहुललाई 5 विकेटले पराजित गर्दै वारियर्सले उपाधि उचालेको हो। प्रतियोगिताको विजेताले 9,01,000 र उपविजेताले 4,01,000 रूपियाँ पुरस्कार प्राप्त गरेको हाम्रा संवाददाता कृष्ण मण्डलले जनाएका छन्। बाँसबारी क्लबले शहीद स्मारक बी डिभिजन लीगमा नयाँ बस्ती क्लबमाथि सहज जित हात पारेको छ। एन्फा मैदानमा बिहिबार भएको खेलमा बाँसबारीले नयाँ बस्तीलाई 2-0 गोलले पराजित गरेको हो। बाँसबारीको जितमा दुवै गोल सन्दीप लिम्बुले गरे। उनले 68 र इन्जुरी समयमा गोल गरेका थिए। जितसँगै बाँसबारीले 8 खेलबाट 12 अंक बनाएको छ। पराजित नयाँ बस्तीको समान खेलबाट 8 अंक पुगेको छ। लीगमा बी डिभिजनका 14 टोली बीचमा प्रतिस्पर्धा भइरहेको छ। आगामी 24 घण्टामा मध्य प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना देखिएको र लुम्बिनी प्रदेशका तराईका भूभागहरूमा तातो लहरको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अप्नाउन अनुरोध गरिएको छ। साथै कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30 छ, न्यूनतम 17 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 33.5, न्यूनतम 15.8 डिग्री सेल्सियस, पोखराको अधिकतम 34.5, न्यूनतम 19.2, वीरेन्द्रनगरको अधिकतम 36, न्यूनतम 17.8 र दिपायलको अधिकतम 37.6, न्यूनतम 16.2 डिग्री सेल्सियस। अन्त्यमा प्रसारणका प्रमुख समाचार फेरि एकपटक। 19 लोकतन्त्र दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना, देश बनाउन युवाहरूको संकल्प र सक्रिय प्रयास आवश्यक रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। संघीय संसदको बजेट अधिवेशन भोलिदेखि शुरू हुँदै निजी मेडिकल कलेजले सरकारी सरह निर्वाह भत्ता दिने व्यवस्था कार्यान्वयन नगरेमा मन्त्रालयसँग सम्बन्धित कलेजका काम रोकिने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको चेतावनी। गाजा क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा 39 प्यालेस्टिनीको मृत्यु र नेपालले आगामी जूनमा स्कटल्याण्डमा हुने त्रिकोणात्मक टी20 आई सिरिजमा पहिलो खेल नेदरल्याण्डसँग खेल्ने। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।